नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझैँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 7 अन्नपूर्ण चोक कृष्णपुर चितवनमा बस्नुहुने एक उदाहरणीय जोडीसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 7 अन्नपूर्ण चोक कृष्णपुर चितवनमा बस्नुहुन्छ रेशम बाबु ढकाल र कमला कुमारी ढकाल। रेशम बाबुजी भरतपुर 4 धर्मचोक लङ्कुमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ। उहाँले आफ्नो जीवनको अधिकांश समय शिक्षण पेसामा बिताउनु भएको छ। उहाँले गोर्खाका विभिन्न विद्यालयहरू सँगै लक्ष्मी माविमा गरेर आफ्नो जीवनको 32-33 वर्षसम्म शिक्षण पेसामा बिताइसक्नु भएको छ। त्यसै गरी उहाँ नेपाल शिक्षक सङ्घ गोर्खाको पूर्व सचिव हुनुहुन्छ। अन्नपूर्ण टोल विकास समिति भरतपुर 7 कृष्णपुरमा आबद्ध हुनुहुन्छ भने यो लगायत विभिन्न टोल विकास समिति एवं सामाजिक सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। कमलाजी गृहिणी हुनुहुन्छ, अन्नपूर्ण टोल विकास समिति भरतपुर 7 कृष्णपुरको पूर्व उपाध्यक्ष हुनुहुन्छ। प्रगति महिला समूह भरतपुर 7 कृष्णपुरको कोषाध्यक्ष हुनुहुन्छ। त्यसै गरी मिलिजुली बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था भरतपुर 7 कृष्णपुरमा आबद्ध हुनुहुन्छ भने पेसाले शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। उहाँ विगत 26 वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ भने हाल भरतपुर 4 धर्मचोक लङ्कुमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विगत 18 वर्षदेखि शिक्षण पेसामा कार्यरत हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू रेशम बाबु ढकाल र कमला कुमारी ढकालसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
हस्त, नमस्कार, धन्यवाद।
आराम हुनुहुन्छ?
आराम छु।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
शिक्षण पेसामा नै व्यस्त छु र विद्यालयको कसरी उन्नति र प्रगति गराउन सकिन्छ र समुदायमा लक्ष्मी माध्यमिक विद्यालयलाई कसरी अगाडि उठाउन सकिन्छ त्यसका लागि प्रयासरत छु।
कमलाजी
हजुर
आराम हुनुहुन्छ?
आराम छु।
तपाईँको व्यस्तता कस्तो छ आजभोलि?
मेरो व्यस्तता बिहान 9 बजेदेखि करिब 5 बजेसम्म विद्यालयकै काममा व्यस्त हुन्छु र बिहान र बेलुका म चाहिँ घरको आफ्नै खानपानको कार्यक्रमहरूमा व्यस्त हुन्छु। समय समयमा कहिले काहीँ टोलमा छरछिमेकमा काम पर्दा यसो निस्कन्छु।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बीचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
तयार छु। हस्,
तयार छु।
उसो भए म चाहिँ कुराकानी जीवन साथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवन साथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। नेपालमा खास गरी विभिन्न खाले विवाह गर्ने चलन, संस्कार, तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, यता कता जातीय प्रथा अनुसार चोरेर गरिने विवाह र अहिले पछिल्लो समयमा आएर यो अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा, जीवन साथीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
माघी विवाह अन्तर्गत।
हजुर,
माघी विवाह अन्तर्गत।
जस्तो यो माघी विवाह गर्दाखेरि एउटा चाहिँ नि त्यो विवाहको मध्यस्थकर्ता होइन, केटा पक्ष केटी पक्ष कुराहरू मिलाउने, एउटा त्यो सहजीकरण गर्ने, हामीले त्यसलाई चाहिँ नि चलन चल्तीको भाषामा लमी पनि भनेर भन्ने गर्छौँ होइन, त्यो प्रसङ्ग चाहिँ कहाँबाट आयो? विवाहको त्यो भूमिका चाहिँ कसले निभाउनु भयो?
त्यो भूमिका निर्वाह गर्ने, यो विवाह गराउनलाई पहल कदमी र भूमिका निर्वाह गर्ने मुख्य व्यक्ति मेरो बुवा नै हुनुहुन्थ्यो र बुवा चाहिँ काठमाडौँबाट घरतिर फर्कँदै हुनुहुन्थ्यो अनि त्यही समयमा कमला पनि काठमाडौँबाट फर्किएको
हजुर
र फर्किएर बाटोमा देखेको देख्दाखेरि यतिको केटी चाहिँ हाम्रो केटालाई बिहा गराउँदा त ठिकै हुन्छ भन्ने बुवाको मनमा छाप परेको
हजुर
र पछि त्यसैलाई चाहिँ विभिन्न बिहेको क्रममा एक दुई ठाउँ हामी घुम्न गयौँ र हेऱ्यौँ पनि हेर्दै जाँदा पारिवारिक रिलेसन सम्पूर्ण कुराहरू रीतिस्थिति नाता सम्पूर्ण कुराहरू र आफ्नो परिवारसँग सबै कुरा मेल खाने अवस्था त्यहाँ देखिएपछि करिब करिब हामी नजिकै त्यो माघी विवाहमा त्यहाँ ठाउँमा पुग्यौँ र त्यसका लागि त्यो कार्य चाहिँ सम्पन्न गरियो।
कमलाजी
हजुर
तपाईँको घरमा चाहिँ त्यो विवाहको प्रसङ्ग चाहिँ कसरी चल्यो त?
म 45 सालको चैतमा चाहिँ यो जनआन्दोलन भएपछि कलेज बन्द भयो म घर पुगेँ
हजुर
त्यसपछि त्यहाँ चाहिँ हामीहरू सबै अब दाई नै इन्जिनियरिङ पढ्दै हुनुहुन्थ्यो दाई पनि हुनुहुन्थ्यो भाउजू आइएड पढ्दै हुनुहुन्थ्यो सबैजना जम्मा भएको बेला चाहिँ अनि सरको दाई पुग्नुभयो घरमा सिधै जानुभयो होइन मैले त खासै त्यस्तो चासो त राखिनँ अनि गइसकेपछि उहाँ चाहिँ फेरि नाताले आमाको ज्वाइँ पर्नु हुँदो रहेछ अनि भाउजूले भिनाजू भन्नुभयो है मलाई नाता पनि थाहा छैन भिनाजू भन्नुभयो के कारणले भन्नुभयो त्यो थाहा थिएन मलाई पछि थाहा पाएँ अनि त्यसपछि दाई दिनभरि बस्नुभयो कुराकानी भयो के भयो अनि यताउता कुरा हार्दाखेरि मैले चाहिँ दाई मायाबाट यसो थाहा पाएँ म चाहिँ अलिक चलाएको पनि थिएँ त्यस्ता कुरा सुन्न चासो राख्थेँ कि किन आयो मान्छे के कारणले आयो भन्ने जस्तो चाहिँ लाग्थ्यो मलाई अनि त्यो प्रसङ्ग चल्यो अनि हामीहरूको चाहिँ घैया खेती हुन्थ्यो हामी घैया गोड्न भनेर सबैजना गयौँ दुईजना दिदी दुईजना भाउजू म अनि गइसकेपछि भाउजूले बिस्तारै मलाई जिस्काउनु भयो अनि जिस्काएपछि म भाउजूहरूसित अलि उ गरेँ त्यसपछि दाई फर्किनु भयो अनि फर्केपछि हामी त अब त्यति बेलाको समयमा खासै हाम्रो आफ्नो निर्णय त केही नै हुँदैन थियो नभइसकेपछि अब बा दाईहरूले भाउजूहरूले जे गर्नुभयो त्यसमा स्वीकार गर्ने कुरो हो अनि मैले चाहिँ थाहा पाएको कुरो एकचोटि अब उहाँहरू आउनुभयो भने अगाडि बढाउने नआएदेखि अब यतिकै स्थायी गर्ने हामी दोहोऱ्याएर चाहिँ नजाने भन्ने कुरो चाहिँ मैले सुनेँ अनि त्यो भएपछि म खुसी भएर बसेँ एक हप्तापछि अनि सर अनि दाई सरको दाई ठुलो दाई अनि त्यसपछि एकजना अङ्कल उहाँकै उहाँहरू तिनैजना टिचरै हुनुहुन्थ्यो अनि उहाँहरू चाहिँ आएर पल्लो घर गएर बस्नुभयो अनि मैले चाहिँ के सोचेँ भने दाई जाँदाखेरि अगाडि माइललाई जाँदाखेरि सिधै घर आएछु अहिले आउने मान्छे नै यहीँ घरमै आउनुहुन्छ होला भन्ने सोच मेरो भयो होइन अनि त्यसपछि उहाँहरू पल्लो घर गएर बस्नुभएछ अनि मैले चाहिँ शङ्का गरेँ पल्लो घर मान्छे आएछु अनि मेरो कान्छु भाइलाई सोधेँ मैले बाबु पल्लो घर को हो भनेर सोद्धाखेरि अनि भाइले भने खै को हो घ्याम्पेसालबाट बाबुराम सर को को आउनु भएको जस्तो लाग भन्यो अब भाइले त मलाई ढाँट्यो अथवा थाहा पाएर भन्यो त मलाई थाहा पनि छैन अहिलेसम्म मैले भाइलाई सोधेँ पनि छैन अनि त्यो भइसकेपछि म खाना खाएर आफ्नो छोरीले सुत्न गएँ अनि गइसकेपछि उहाँहरू जानुभएको रहेछ अनि अङ्कल उताबाट आउनुभएको रहेछ जहाँ उहाँहरू बस्नुभएको घरबाट अनि म चाहिँ भाउजूसँग सुत्थेँ दाई हुनुहुन्थेन अनि दाई नभएपछि भाइ सानो थियो अनि त्यसपछि लामो समयपछि म चाहिँ भाउजू आज किन सुत्न आउनु भन्नु त भनेर तल झर्दाखेरि अनि ढकालहरू त अब केटी दिने भए हामी भोलि बिहान अगाडि कुरो बढाउने नभए हामी जान्छौँ भन्नुभयो भनेपछि अङ्कलको कुरा सुनेपछि अनि मेरो चाहिँ यस्तो भएछ भन्ने भयो त्यसपछि म कोहीसँग नि
बोलिनँ बाबुजी जस्तो त्यो विवाहको प्रसङ्गलाई लिएर तपाईँ जानुभयो होइन त्यो बेला चाहिँ यसो केटाकेटीको बिचमा विवाहको विषयलाई लिएर कुराकानी भयो कि भएन?
विवाहको विषयमा कुराकानी केही कुराकानीहरू भए तर पहिले दाईसँग भयो हरि दाई उहाँ चाहिँ घरमा भनिने कान्छा दाई तर क्रममा चाहिँ साइलो दाई पर्नुहुन्थ्यो उहाँको बोली शिष्ट थियो व्यवहार अत्यन्तै अनुकरणीय थियो उहाँले प्रष्ट भन्नुभएको थियो अबको समयमा मैले बिहे गर्दा पनि म करिब 25 वर्षको रनिङको कन्डिसनमा थिएँ र त्यति बेला उहाँले भन्नुभएको थियो यतिको परिपक्व मान्छेहरूले बिहे गर्ने बेलामा निर्णय त आफैले लिने हो तर हामीले भन्नेसम्म मात्र हो भविष्य बनाउने वा नबनाउने अथवा हुन्छ हुँदैन पछि अहिले हतारमा निर्णय गर्ने र पछि पछुताउनु चाहिँ उपयुक्त हुन्न भन्ने किसिमको कुरो गरिसकेपछि ल केटाकेटी एकछिन कुरा गर्नु पर्यो भनेर कोठामा त लगियो। कोठामा लगिसकेपछि मैले नि खासै धेरै कुरा गर्न सकिनँ है, म एक्सपोजर हुन सकिनँ होला र त्यता कमलाबाट त त्यो कुरो केही पनि भएन। अनि त्यसपछि अर्थ कसरी विश्लेषण गरियो भने मौन लक्षणम स्वीकृतम भने जस्तो नबोल्नु विरोध नगर्नुको अर्थ स्वीकृति हो भन्ने किसिमबाट हाम्रो के अरे यो कुरा चाहिँ त्यसरी टुङ्गिएको हो।
कमलाजी जस्तो त्यो कुराकानी गर्ने विषयमा चाहिँ कोठामा जानुभयो होइन, किन अप्ठ्यारो लागे जस्तो डर लागे जस्तो के भयो चाहिँ, किन बोल्न आएन त्यो बेला?
त्यति बेलाको समय हामीलाई डरै लाग्थ्यो एउटा कुरो, अर्को कुरो अब लाज पनि लाग्थ्यो होइन। अब दाई हुनुहुन्थ्यो फेरि आफूभन्दा ठुलो मान्छेलाई रेस्पेक्ट गर्ने र उहाँहरूले भनेका कुराहरू हामी जे पनि स्वीकार गर्ने अवस्थामा थियौँ। अनि त्यो भएपछि मलाई बोल्नै मन लागेन, नरमाइलो मात्रै लाग्यो।
तपाईँ त छोरी मान्छे, घरमा चाहिँ हुर्की बढेको छोरी, विवाह गर्ने उमेरको चाहिँ छोरी भएपछि यसो बाहिर फेरबाट विवाहको प्रसङ्ग लिएर आउने मान्छेहरू आउने बुझ्ने हुन्छ नि, उहाँहरू जानुभन्दा पहिला तपाईँको विवाहको विषयमा अन्यत्र कहीँ कतैबाट चाहिँ त्यो प्रसङ्ग लिएर कोही आउनु भएको थियो कि आउनु भएको थिएन?
मैले त केही थाहा पाइनँ, मलाई चाहिँ पहिलो मान्छे नै उहाँ नै हो जस्तो लाग्छ, किनभने बाहिर बाहिर कुरा हेर्ने कुरो भयो होला, तर मैले थाहा पाउने गरी कोही पनि आउनु भएन है। अब त्यो हुनाको कारण मेरो दिदी हुनुहुन्थ्यो म सँगसँगै, 2 वर्षको जेठो हामी सँगै पढ्थ्यौँ, अनि दिदीको चाहिँ 7 कक्षामा पढ्दैमा विवाह भयो। अनि जहाँ म उहाँले हरिदाई भन्नुभयो मेरो साइलो दाई, उहाँले चाहिँ उहाँले पनि विवाह गर्नुभएको थिएन दिदीको विवाह गर्दा। अनि त्यो भएपछि दाई हुनुहुन्थेन दिदीको विवाहमा, फर्केर आएपछि बासँग चाहिँ दाईले अलि रिसाएको जस्तै गर्नुभयो। अनि त्यसपछि दाईले भन्नुभयो के अरे बहिनीको विवाह गरे नि थाहा पाइनँ मैले भने जस्तो कुरा गर्नुभयो। अनि त्यसपछि बाले के भन्नुभयो भने तँ पनि बिहा गरौँ भन्दा मान्दैनस्, अब 2 भाइहरू छन् अनि एउटा बहिनी छ, अब तैँ गर जे गर्छस् तैँ गर भनेपछि बाले चाहिँ मेरो विवाह गर्ने कुनै उच्चारणै गर्नु भएन। अब फलानाको छोरी छ त्यहाँ भनेर बाहिरबाट हेर्ने मान्छेले हेऱ्यो होला, तर मैले चाहिँ थाहा पाइनँ।
रेशम बाबुजी विवाह चाहिँ कसरी गर्नुभयो, धुमधामसँग गर्नुभयो कि सामान्य रूपले गर्नुभयो?
त्यति बेलाको सोचमा 45 सालमा के अरे 46 सालमा 2 दिने विवाह हो, पुरै बाजा साजा बजाएर 250-300 जन्ती गाउँको ठाउँमा एक दिन गएर बास बसेर त्यो कति 3-4 वटा खसी लगेर आफैले कटाएर अनि जन्ती भत्तेर खुवाएर, अनि अहिलेको चलनमा हेर्ने हो भने पार्टी प्यालेस जस्तो त थिएन, तैपनि त्यो टपराहरू हुन्छन् नि गाउँको टपरामा राखेर अनि भत्केरुहरूले भात पकाएर पुरै धुतीपाटा फेरेर पूर्ण त्यो हुन्छ नि रमाइलो किसिमसँग, र त्यो बेलामा के थियो भने बन्दुक पड्काउने, अनि त्यो बिहा गर्दाखेरि यो इन्कार गरेको कुरा पनि स्वीकार गर्नुपर्ने, दुलालाई केही समयमा पनि डोलामा चढाउनु पर्ने, तामदानी भन्थे त्यो तामदानीमा चढेर होइन त्यो के अरे सम्पूर्ण कर्म मेरो विचारमा त्यति बेला राम्रोसँग नै बिहे भएको भने म गर्वसाथ भन्न सक्छु।
कमलाजी जब तपाईँहरू वैवाहिक बन्धनमा बाँधिनुभयो होइन, विवाह भइसके पछाडि त्यो सुरुको बोलचाल के कहाँबाट सुरु भयो, कसले बोलाउनु भयो सुरुमा, तपाईँले बोलाउनु भयो अथवा चाहिँ रेशमजीले बोलाउनु भयो?
उहाँले बोलाउनु भयो, मलाई त डर लाग्यो।
के भनेर बोलाउनु भएको थियो सम्झना छ?
खासै त्यस्तो नाम उ गरेर बोलाउनु भएन, केही सजेसनहरू गर्नुभयो, तर मलाई त सजेसनहरू केही नै याद छैन।
जस्तो चाहिँ विवाह भइसके पछाडि होइन सुरु सुरुका दिनहरूमा तपाईँहरू बिचमा चाहिँ छलफल हुँदाखेरि खास गरी के को विषयमा कस्तो कस्तो कुराहरूमा चाहिँ छलफल हुन्थ्यो श्रीमान श्रीमतीको बिचमा?
सुरुमा हामी जब विवाह बन्धनमा बाँध्यौँ त्यति बेला म एउटा टिचर भइसकेका थिएँ, माध्यमिक तहको विज्ञान शिक्षकको रूपमा काम गरिरहेको अवस्था थियो, र कमलाले चाहिँ आइएको इक्जाम दिएर सेकेन्ड इयरको इक्जाम दिएर बसिरहेको अवस्था थियो, र त्यो कमलाको विचार चाहिँ के थियो भने कमसेकम ब्याचलरसम्म मैले पढ्नुपर्छ, मिनिमम क्राइटेरिया ब्याचलर त बनाउनु, सके त मास्टरै गर्ने हो नभए पनि ब्याचलर चाहिँ पढ्नुपर्छ भन्ने कुरा थियो, र त्यो अनुसार नै हामीले त्यो त्यो सेकेन्ड इयरको रिजल्ट राम पास हुने बित्तिकै ब्याचलर पढ्नका लागि मैले हुन्छ र जाने सहमति दिएँ। र ब्याचलरको पनि पढाइ लास्ट इयर हुँदाखेरि दुई वर्ष तिन वर्ष जति कमला काठमाडौँमा आउने उता काठमाडौँमा कोठा लिएर बस्ने र म चाहिँ गाउँमा पढाउने शिक्षकको रूपमा रहेर त्यसरी पनि हामी जीवनयापन गऱ्यौँ।
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ होइन। जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जान्छ भने, नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो पक्ष थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ। म चाहिँ कमलाजीबाट सुरुवात गरौँ। जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको होइन, मेरो श्रीमानको यो चाहिँ बानी असाध्यै राम्रो छ, उहाँका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको असाध्यै राम्रो बानी चाहिँ के छ?
उहाँको राम्रो बानी भनेको अब मैले चाहिँ केही चिजबिजहरू आवश्यक पऱ्यो भने उहाँको सल्लाह बिना नै मैले आफैले निर्णय लिएर केही गरेँ भने त्यसलाई किन गरिस् कहिले पनि भन्नुहुन्न है। अनि पढाइको सन्दर्भमा कुरा गर्ने हो भने म पढ्छु भनेपछि उहाँले कुनै पनि ठाउँमा रोक लगाउनु भएन। अब यस्तै यस्तै हो,
मान्छेले सुधार गर्नुपर्ने बानी पनि हुन्छ, मान्छेको कमजोरी पक्ष पनि हुन्छ होइन। तपाईँको नजरमा तपाईँले देखेको, तपाईँले महसुस गरेको उहाँको कमजोरी पक्ष चाहिँ के देख्नु भएको छ त?
उहाँको कमजोरी पक्ष भने प्रायः हुन त व्यस्तताले पनि होला है, खाना चाहिँ अलिक पुऱ्याइदिनुहुन्छ। त्यसमा चाहिँ हामी अब किचनमा काम गर्ने मान्छेहरूलाई छिटो चाँडो गरेर भ्याएर निस्किहाल्नु पाए आनन्द हुन्थ्यो जस्तो फिल हुन्छ है। त्यो चाहिँ अलिक कमै पाउँछु मैले, हुन त अब अलिकति अब पोस्टमा रहेपछि आफ्नो व्यस्तताले पनि होला, अब त्यो त स्वीकार गर्नै पर्यो, तैपनि यो कुरो बुझिदिए हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ।
रेशम बाबुजी, घरमा चाहिँ खाना खान सधैँ ढिला आउनुहुन्छ है क्या हो?
सधैँ ढिला त हुँदैन, र विभिन्न ठाउँमा मिटिङहरू हुन्छ, मिटिङ सकिँदा टाइम अलि लामै पनि जान्छ, र विषयवस्तु कुरा उठेको हुन्छ, कुनै साथीसँग छलफल भइरहेको हुन्छ, र त्यो टुङ्गिँदाखेरि टाइम अलिकति दौडिरहेको हुन्छ। त्यसले गर्दाखेरि यता परिवारमा परेको पीडालाई चाहिँ मैले के भन्ने गरेको छु भने, म खाना खाने टाइममा आउन सकिनँ भने मेरो भाग राखिदिनु, मलाई कुर्नु पर्दैन, खाना खानु, सब काम सम्पन्न गर्नु, म आएर आफ्नो काम सम्पन्न गर्छु। मैले त्यो किसिमको अथोरिटी दिइसकेको छु, त्यसले गर्दाखेरि मेरो कार्य व्यस्तताले खाना खान आउँदा नआउँदा ढिलो भयो भनेर भन्ने कुरालाई पनि अजिलो नपर्ने गरी, कोही त हुन्छ नि आफू आइसकेपछि मात्रै परिवारले खाना खानुपर्ने, सँगै हुनुपर्ने, मैले ती कुराहरूलाई भन्दिनँ। काम व्यस्तताले को कसको कति बेला उपयुक्त हुन्छ त्यति बेला खानुपर्ने हुन्छ, र धेरै जस्तो सँगै खान हामीलाई पनि रहर लाग्छ, रहर लाग्दा लाग्दै पनि काम विशेषले ती पुर्याउन सकिएन भने त्यसमा चाहिँ क्षमा माग्दै यसरी व्यवस्थापन गर्नुपर्छ भनेर मैले अघेरै
भनिसक्नु भएको छ। हामी चाहिँ यो राम्रो नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गर्दैछौँ। जस्तो तपाईँलाई लागेको मेरो श्रीमतीको यो चाहिँ बानी असाध्यै राम्रो छ, उनका धेरै राम्रा बानीहरूमध्ये होइन मलाई चाहिँ यो बानी असाध्यै मनपर्छ, उनको यो बानीले चाहिँ मेरो मन छुन्छ भन्ने लागेको, उहाँको एकदम राम्रो बानी चाहिँ के छ त तपाईँको बुझाइमा?
राम्रो बानी भन्नाले परिवार, घर, छोराछोरी सबैलाई राम्रो बनाउनका लागि पहिलो काम मैले थाल्न पाए हुन्थ्यो भनेर एक्साइटेड हुने बानी छ। कुनै अघि नै कुरा आयो, कुनै सामान किन्नु पर्दा नि मैले त अहिले भनिसकेँ ल्याएपछि ल्याउनु पर्थ्यो, मैले गर्ने काम गरिदिएकोमा धन्यवाद दिनै पर्यो। औ त्यस्तो काम गर्नलाई गर्दा उत्साहित भएर कुनै नयाँ चिज ल्याउनु पर्यो, नयाँ काम गर्नु पर्यो, कुनै ठाउँमा के अरे जग्गा जमिन अथवा घर अथवा केही चिज किन्नु पर्यो भने पनि इनिसिएसन लिने बानी सकारात्मक छ, त्यो अत्यन्तै अनुसरणीय छ।
मान्छेले सुधार गर्नुपर्ने बानी पनि हुन्छ, कमजोरी पक्ष पनि हुन्छ। तपाईँको नजरमा उहाँले सुधार गर्नुपर्ने बानी चाहिँ के देख्नु भएको छ त?
अब सुधार गर्नुपर्ने बानी भन्ने कुरा आफ्नो जीवनसाथी कहाँ सम्बद्ध छ, उसको व्यस्तता कति छ, त्यो कुरालाई मनन गरेर उसँग पाउने आशा त्यही किसिमबाट राख्यो भने जीवनसाथी अझै सधैँ खुसी र सधैँ हाँसिरहन सक्छ। भन्ने मलाई लाग्छ।
भनिन्छ नि श्रीमान श्रीमतीको सम्बन्ध कहिलेकाहीँ कल झगडा पनि हुन्छ, कहिलेकाहीँ मनमुटाव पनि हुन्छ, होइन? अब माया प्रेम सद्भाव सामिप्यता त भइहाल्ने नै भयो। कहिलेकाहीँ यसो तपाईँहरू बिचमा चाहिँ पारिवारिक विषयमा अथवा चाहिँ अन्य कुनै विषयमा श्रीमान श्रीमतीको बिचमा कहिलेकाहीँ कल झगडा त्यस्तो मनमुटाव हुन्छ कि हुँदैन?
कहिलेकाहीँ हुन्छ, खट्टाखुट्टु त्यो सामान्य कहिलेकाहीँ हुन्छ।
के को विषयमा अलिक बढी चाहिँ त्यस्तो मनमुटाव हुन्छ?
जस्तो मैले अघिल्लो दिन एउटा कार्यक्रम मोटामोटी सेट गरेका हुन्छु, ल भोलि त्यही फलान ठाउँ जाउँला है भनेर भनिरहेको हुन्छु कतै घुम्न वा बस्न अथवा भेटघाटका लागि। तर भोलिपल्ट मेरो कार्यव्यस्तताले मैले त्यो समय दिन नसक्दाखेरि हिजो चाहिँ भन्ने आज चाहिँ खै त भनेर एक किसिमको अलिअलि टसल हुन्छ। र त्यसलाई चाहिँ मैले के भन्ने गर्छु भने समय आइपुग्या रहन्छ हाम्रो जाने, त्यो सबै काम सकिएपछि समय आउँछ अनि त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने मलाई, मैले त्यही भन्ने गर्छु र त्यही अनुसार अगाडि बढ्छु।
कमलाजी, त्यो जस्तो कहिलेकाहीँ चाहिँ तपाईँहरू बिचमा घरायसी विषय सानोतिनो कुराहरूमा चाहिँ मनमुटाव भइहाल्यो भने अघि सरले पनि भन्नुभयो होइन, त्यस्तो कुराहरूमा चाहिँ मनमुटाव भयो, केही कुरा खिन्न त भयो भने चाहिँ त्यसलाई समाधान गर्नको लागि को बढी अग्रसर हुनुहुन्छ?
बराबर जस्तै हो, हाम्रो चाहिँ बानी कस्तो छ भने अब त्यो सामान्य मनमुटाव हो, त्यो त जसको पनि हुन्छ है। अनि त्यसमा चाहिँ मेरो कारणले म चाहिँ बढी बोल्दैछु भने सर चुप बस्नुहुन्छ, सरको कारणले सर बोल्नु आयो भने सर चुप बसेपछि मैले पनि चुप बस्नुपर्छ, जुन चुप बसिदिन्छु, खासै त्यस्तो केही हुन्न, दुई चार घन्टा बोलिँदैन होला अनि त्यसपछि अनि नबोलेर पुग्यो शान्ति चल्छ र
बोल्न परिहाल्छ पछि। अलिकति माया प्रेमको विषयमा कुराकानी गरौँ, माया प्रेम दर्शाउने व्यवहारको विषयमा कुराकानी गरौँ होइन, जस्तो कहिलेकाहीँ चाहिँ रेशमजीले असाध्यै धेरै माया गर्दाखेरि आज मेरो श्रीमानले मलाई साह्रै माया गर्नुभएको छ, अघि पछि भन्दा अलि फरक खालको चाहिँ नि मायाको अनुभूति गरेका छु मैले, आज के भएको छ रौ भन्दाखेरि उहाँले कस्तो व्यवहार कस्तो स्वभाव चाहिँ देखाउनुहुन्छ?
उहाँको स्वभाव त्यस्तो असाध्यै माया गर्ने भन्ने स्वभाव त देखिँदै देखिँदैन।
कहिले काहीँ हुन्छ नि त्यो असाध्यै खुसी हुँदाखेरिमा केही कुरामा चाहिँ सफलता चाहिँ मिल्दाखेरि अथवा चाहिँ
चेन्ज आउँछ, अब त्यस्तो भयो भने केही चिजबिजहरू घरमा ल्याउने, सबैलाई खुसी बनाउने त्यस्तो चाहिँ गर्नुहुन्छ। तर उहाँको उहाँसँग दया अत्यन्तै छ, तर पूर्ण रूपमा देखावटी अरूलाई देखाएर गर्ने चाहिँ छैन।
कहिलेकाहीँ तपाईँले महसुस गर्ने गरी के आज चाहिँ मेरो श्रीमान अघि पछि भन्दा अलिक फरक खालको हुनुहुन्छ, मैले चाहिँ अलिक फरक खालको चाहिँ नि माया गरेको चाहिँ अनुभूति पाएको छु भन्ने, त्यो अनुभूति गर्न पाउनुहुन्छ कि पाउनुहुन्न?
पाउँछु कहिले कहीँ, समय समयमा कहिले कहीँ हुन्छ, त्यस्तो हुँदा अब केही चिजबिजहरू घरमा ल्याएर छोराछोरीको अगाडि राखेर आज यस्तो भयो भनेर अनि त्यसपछि रमाइलो गर्ने चिजबिज दिने त्यस्तो हुन्छ।
रेशमजी, कहिलेकाहीँ चाहिँ आज मेरी श्रीमती मसँग रिसाकी रहेछन्, आज चाहिँ के भएको छ र उनलाई भन्दाखेरि उहाँको स्वभाव उहाँको व्यवहार चाहिँ तपाईँले कसरी पत्ता पाउनुहुन्छ?
त्यो चाहिँ के हुन्छ भन्दा कहिलेकाहीँ बोल्दाखेरि
हजुर
अघि पछि बोलेको मात्रा र त्यो रिसाएको दिन थोरै बोलेको मात्रालाई हिसाब गरेर, किनभने खुसी भएको दिन त यो पनि उता नि यता नि बोल्ने उता नि बोल्ने यो कुरा नि भनिरहेको हुन्छ, अलि दुखी अलि रिसाएको दिन चाहिँ चाहिने कुरा मात्रै ट्वाक्क ट्वाक्क त्यो बहुवैकल्पिक प्रश्नमा पुग्छ कि, यसै आफ्नो निबन्धात्मक जाँदैन, छोटो ट्वाक्क चाहिने कुरा यस्तो छ मात्रै हुन्छ, त्यहीलाई हेरेपछि ए आज मेरोबाट मबाट काहीँ न केही कमी त भयो कि जस्तो फिलिङ चाहिँ हुन्छ।
सन्तानको विषयमा कुराकानी गरौँ न, छोराछोरी अघि भन्नुभयो अरे तिनवटा छोराछोरी भनेर होइन, के हुनुहुन्छ छोराछोरी?
एक छोरी दुई छोरा।
यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा होइन बच्चा कहिले जन्माउने, जन्मान्तर कति राख्ने, के जन्माउने भन्ने विषयमा छलफल एउटा सल्लाह योजना भयो कि भएन?
भयो भयो, सल्लाह भयो। अब हाम्रो सुरुको प्लानिङ अथवा सल्लाह अनुसार दुईवटा मात्रै सन्तान भए हुन्छ भन्ने हाम्रो सल्लाह थियो, त्यो अनुसार पहिलो नानी छोरी जन्मेको हो सबैभन्दा जेठो, अनि त्यस पछाडि दुई वर्षको अन्तरालपछि अर्को बाबु जन्मियो, त बाबु जन्मिँदा छोरो जन्मियो हामी धेरै खुसी पनि थियौँ, तर जन्मने बित्तिकै उसको स्वास्थ्यमा अलिक कमजोर अवस्था देखियो र कमजोर भइसकेपछि झन्डै 2.5-3 वर्षमा चाहिँ उसले अलिअलि खुट्टो हिटेकेर हिँड्न थाल्यो, अनि उसको स्वास्थ्य स्थिति आफूले सोचे जस्तो र हामीले सोचे जस्तो सुधार नभइरहेको अवस्थामा हामी दुवैजना दुखी नै थियौँ, अनि त्यो करिब 4 वर्ष पछाडि अनि दसैँमा टिका लगाउने प्रसङ्ग आयो. टिका लगाउँदाखेरि मेरो घरपट्टिका बा आमा देउस मान्यजनहरू सबैले छोरी त तिमीहरूको धेरै राम्रो छ, छोरो अलि कमजोर भयो अनि त्यसलाई अर्को बाबु पनि चाहियो, तिमीहरूले पाल्न सक्छौ, दुईवटा छोराहरू तिमीहरूको लागि धेरै हुँदैन, तिमीहरूले राम्रो बनाउन सक्छौ दुइटैलाई, तिनटै सन्तान राम्रो बनाउन सक्छौ भनेर यतापट्टि घरपट्टिबाट पनि ससुराली पाटोमा सबैबाट चाहिँ त्यही किसिमको रेस्पोन्स आयो. त्यो रेस्पोन्स आइसकेपछि हामीले फेरि हामी दुईजनाको बिचमा सल्लाह पनि भयो. सल्लाह भइसकेपछि हुन्छ त भनेर हामीले आफूभन्दा सिनियरहरूको कुरालाई आशीर्वाद ठाने अनि तेस्रो बच्चा भयो.
हजुर.
र त्यो बच्चाहरू यी तिनवटा बच्चासँग अहिलेको समयमा म अत्यन्तै खुसी छु र बच्चाहरूको गतिविधिबाट पनि हामी दुवैजना भन्छु मैले, म मात्रै होइन र हाम्रो दुवैतर्फका परिवारहरू नाताहरू पनि खुसी छौँ. किनकि ठुलो नानीले अहिले एमएससी नर्सिङ मास्टर्स अस्ट्रेलियाबाट सकिसकिन्, अब उनको पनि बिस्तारै अब बिए गर्ने टाइम भइसकेको छ, अब त्यसको बारेमा सोच्नु पर्ला. अनि अर्को बाबु जो अलिक कमजोर छ भनेको, उसले पनि ब्याचलर बिबिएस सिद्ध्याइसकेको छ. अनि जो हामीले अर्को चाहिन्छ भनेर जन्माएको बाबु थियो, ऊ पनि एसएलसीमा 91%, 11-12 86% लिएर आएर अहिले ऊ धरानमा डक्टर पढ्दैछ. किनकि हाम्रो प्लानिङ अनुसार आफ्ना बाबु नानीहरूलाई सबैलाई सक्षम र सबल बनाउने कुरामा हामी पछि परेका छैनौँ र उनीहरूको चाहनालाई फुलफिल गर्नुपर्छ. र अहिले चाहिँ मेरो फिलिङ एउटा मात्रै छ, अब नानी र कान्छो बाबुको बारेमा म त्यति अब चिन्तित हुनु पर्दैन र ठुलो बाबुको बारेमा उसको फ्युचरलाई कसरी गाइड गर्ने, उसले बिबिएस मात्र सकेको छ, अब कतै जाहिर खाऊ भन्दाखेरि पनि अलि इन्कार गरिरहेको अवस्था छ. अब भोलि हामी दुईजना त अहिले इस्ट्याब्लिस छौँ र उसको परिवार इस्ट्याब्लिस गर्नका लागि फ्युचर प्लान भइदिए हुन्थ्यो र उसलाई एउटा व्यवसायतिर अथवा एउटा सर्भिसतिर केही गर्नलाई प्रेरित गरिरहेको अवस्था छ र छिट्टै नै उसलाई पनि त्यो प्रेरणा दिलाउन सफल हुन सक्छु भन्ने मलाई लागेको छ. अब त्यसलाई चाहिँ समयले निर्देश नै गर्नेछ भन्ने मलाई लाग्छ.
कमलाजी, जस्तो यो आजभोलिको नवविवाहित जोडीहरूको लागि पनि होइन, विवाह गरिसके पछाडि बच्चा कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने, के जन्माउने भन्ने विषयमा श्रीमान श्रीमतीको बिचमा एक किसिमको सल्लाह, एउटा योजना, एउटा छलफल हुनु चाहिँ कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
त्यो एकदम आवश्यक छ, किनभने बच्चाहरू अब छिटो छिटो जन्मिँदाखेरि मेन त आमालाई नै बढी दुःख हुन्छ है, त्यसैले 3-4 वर्षको अन्तरालमा नै जन्माउँदा ठिक हुन्छ जस्तो मलाई लाग्छ. मेरो पनि नानी र ठुलो बाबुको त जम्मा 2 वर्षको अन्तर छ. अब त्यति बेला एकैचोटि हुर्किन्छन् भन्ने मानसिकता नि भयो हामीलाई होइन, अनि त्यो हुँदा बाबु ठुलो बाबु अलिक कमजोरै जन्मियो अनि उसलाई देख्दा त अब हाम्रो त मनले हरेसै खा हो, दायाँ बायाँ देख्नेले पनि खासै यो बच्चा होला भन्ने यस्तो थियो. तर मैले कसरी मेहनत गरेर त्यो गरेँ है, अब भन्न त यसले बनाए कि नि भन्छन् मलाई, तर बनाएर बन्ने त होइन है, त भगवान्ले आशीर्वाद दिएका रहेछन्. अहिले मेरो ठुलो बाबु पनि देख्दा दुलो पातालो होइन, एकदम पर्फेक्ट छ. त्यसैले बच्चा चाहिँ 3-4 वर्षकै अन्तरालमा हुँदा आमालाई धेरै सजिलो हुन्छ. अनि मैले सानो बाबु चाहिँ सरले त भन्दै हुनुहुन्थ्यो अलिक छिट्टै नै जन्माउनु पाए एकैचोटि हुर्किन्छन् भन्ने जस्तो कुरो, मैले चाहिँ हुन्छ यही छोरो भयो नि किन चाहियो र भन्ने कुरो पनि राखेको हुँ, तर उहाँले चाहिँ मान्नु भएन. नमानेपछि छिटो छिटो गर्न मैले मानिनँ अनि त्यो नमान्दा सानो र ठुलो बाबुको चाहिँ 4 वर्ष पुरैको अन्तर छ. 4 वर्ष पुरा भएपछि 5 वर्षै सुरु भएपछि जन्मेको हो. त्यसैले बच्चाहरू जन्माउँदा चाहिँ 3-4 वर्षको अन्तरालमा जन्मायो भने हामी हुर्काउने मान्छेहरूलाई सजिलो हुन्छ.
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको धेरै समय भइसक्यो होइन, निकै लामो दाम्पत्य जीवनको अनुभव छ तपाईँहरूसँग. तपाईँको बुझाइमा, तपाईँको भोगाइमा यो जीवनसाथी भन्या के रहेछ, श्रीमान श्रीमती भन्या के रहेछ?
श्रीमान श्रीमती भनेको दुःख सुखमा साथ दिने, दुःख पर्दा पनि साथ दिने र सुख पर्दा पनि साथ दिने र आफूसँगै सधैँ रहने हो भन्ने कुरा चाहिँ मैले बुझेको छु।
रेशम बाबुजी, जस्तो कस्तो खालको श्रीमती भयो भने चाहिँ एउटा घर चाहिँ उज्यालो हुन्छ होइन, एउटा चाहिँ नि दाम्पत्य जीवन चाहिँ सफल रूपमा अगाडि बढाउन सकिन्छ, सुखी जीवन बित्छ भन्ने जस्तो लाग्छ तपाईँलाई?
मेरो बुझाइमा श्रीमती त्यस्तो भइदियो भने कस्तो भन्दा श्रीमानको क्यापासिटी यो छ, क्षमता यो छ, श्रीमानले यस्तो कुराहरू गर्न सक्ने क्षमता छ, त्यो अनुसारको पेसा लिइरहेको अवस्था छैन भने त्यो पेसा लिनलाई गाइड गर्ने, त्यो काममा उत्प्रेरित गर्ने, परिवारभित्र नाता इष्टमित्र सबैमा चाहिँ कोअर्डिनेसन गर्न सक्ने, मिठो बोल्ने र परिवारलाई सधैँ नै आफ्ना मान्छेहरूलाई सधैँ नै सम्मान गर्न सक्ने, के छ भन्दा आफूले सम्मान दिन सक्यो भने अर्कोबाट पनि पाउन सकिन्छ। त्यस्तो भइदियो भने श्रीमान चाहिँ के हुन्छ भन्दा श्रीमतीले भनेको कुरा राम्रो मात्रै हुन्छ भनेर फिलिङ हुन्छ। जस्तो कि श्रीमतीले यो थो भन्ने, श्रीमानले अर्को थोक गरिरहँदाखेरि तिनीहरूको बिचमा आफ्नो सबैभन्दा क्लोज फ्रेन्ड, सबैभन्दा नजिकको मान्छे, भोलि छोरा हुन्छ छोरी हुन्छ, ती सबै बिहेबारी हुन्छ, आफआफ्नो सुरु गर्छन् र अन्तत्वगत अन्तिममा अय भन्दाखेरि उठाउने श्रीमानलाई श्रीमती हुन्छ, श्रीमतीलाई श्रीमान हुन्छ। र मैले त अझ मेरो फिलिङ त म एकपटक 68 सालमा अलि अस्जिलो बिरामी, कडा बिरामी नै परेँ, त्यति बेला मैले अनुभूत गरेँ कि यदि मेरो श्रीमती कमजोर थियो अथवा सहयोग गरेको थिएन भने त्यति बेला मैले फेरि यो जीवन पाउने आश थिएन कि भन्ने मलाई लाग्छ। किन भन्दा म बिरामी पर्दा हर क्षण हर समय सबै कुरालाई त्यागेर मेरो सेवा र शुश्रूषा गरेको छ र त्यो गर्दाको अवस्था मैले के अनुभूति गरेको छ भने आज मलाई परेको छ त मेरो जीवन साथी अथवा श्रीमतीबाट मैले त्यो सहयोग पाएको छु, भोलि श्रीमतीलाई पर्दा मैले त्यही किसिमको सहयोग गर्नुपर्छ र यसरी नै हाम्रो डुङ्गा सधैँ चलिरहन्छ भन्ने मेरो अनुभूति छ।
तपाईँहरूसँग यसरी यो दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ। यसरी रेडियो सुनेर बस्नुहुने श्रोता आफन्तलाई तपाईँहरूको दाम्पत्य जीवनको अनुभवबाट, तपाईँहरूको भोगाइबाट के सन्देश, के शुभकामना दिन चाहनुहुन्छ?
मैले यो रेडियो मार्फत, यो कार्यक्रम मार्फत, विजय एफएम मार्फत र यहाँको प्रस्तोता ज्यूले जुन सौभाग्य दिनुभयो यहाँ कुरा गर्ने, त्यसका लागि मैले के भन्न चाहन्छु भने यो कार्यक्रमले अहिलेको नयाँ जेनेरेसनमा जुन किसिमको जीवनसाथीका परिभाषाहरू आएका छन् ती परिभाषाहरूलाई हिजोको हाम्रो वैदिक परम्परा र संस्कृतिलाई आत्मसात गर्दै, हाम्रा समय र सन्दर्भलाई परिमार्जन गर्दै, ती कल्चरहरूलाई पनि इन्टरमिक्स गर्दै, पुरानो मात्र नभइकन र नयाँ मात्र नभइकन सबैलाई समन्वय गरेर सबै चाहिँ अट्न सक्ने गरी त्यो एउटा जीवनसाथी छोरा बुहारी जोड दियो र जोडिदिइसकेपछि बाबुआमाले दुःखको अनुभूति नगर्ने गरी त्यस्तो कल्चर सबैले हामीले सेयर गर्नुपर्छ, आफ्ना पुर्खालाई बुवाआमा अनि इष्टमित्र सबैलाई चाहिँ सद्भाव राख्न सक्ने, समन्वय गर्न सक्ने, परिवारलाई समन्वय गर्न सक्ने स्किल अथवा क्षमता सबैले गेन गर्नुपर्छ र जीवनसाथी भन्ने बित्तिकैमा त्यो परिवारभित्र धेरै कुराहरू अडेको हुन्छ, त्यस सबैलाई समन्वय गर्न सक्ने क्षमता चाहिँ बिस्तारै त्यसलाई सिर्जना गर्नुपर्छ र हाम्रो यो वैदिक परम्परा छ त्यसलाई चाहिँ अझै बढी जीवन्त बनाउन, अझै बढी आदर्शमय बनाउन मलाई लाग्छ। मेरो जेठानहरू बेलायतमा हुनुहुन्छ, त्यहाँ चाहिँ महारानीले चाहिँ के गर्छ अरे भने 25 वर्ष कपल लाइफसँगै बिताएकालाई चाहिँ अवार्ड दिने भनेको छ, भनेको डिभोर्स हुन्छ धेरैको 25 नै क्रस गर्दैन, तर हाम्रो त हामी जोडीकै पनि धेरै माथि नागिसक्यो, अब त्यो हिसाब किताबमा त्यो सम्पूर्ण कुराहरू गर्नका लागि हाम्रो कल्चर, वैदिक परम्परा यी सम्पूर्ण कुराहरूले गाइड गरेको छ, यसले भोलि भोलिसम्म पनि सबैलाई मार्गदर्शन गरोस् भन्ने मेरो चाहना छ।
कमलाजी
हजुर,
अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ होइन, अबको दाम्पत्य जीवन चाहिँ के गरी बिताउने, कसो गरी बिताउने भन्ने विषयमा चाहिँ कस्तो खालको योजना छलफल प्लान चाहिँ गरिरहनु भएको छ?
अबको दाम्पत्य जीवन भनेको अब तिनवटा बच्चा छन्, तिनीहरूको हामीले त विवाह गरिसकेको पनि छैन एउटाको पनि, अब छोराछोरीको विवाह गरिदिने, त्यसपछि उनीहरूको जोडी बनाइदिइसकेपछि उनीहरूलाई चाहिँ आफ्नो तरिकाले चल्न दिने र हामी पनि आफ्नो तरिकाले बाँच्ने र कोही पनि तेरो र मेरो भनेर नबस्ने, हाँसी खुसी सबैसँग मिलेर छोराछोरीलाई सधैँ एकै ठाउँमा डोर्याएर बिताउने चाहिँ मेरो कल्पना छ।
रेशम बाबुजी,
अबको समय भनेको जागिरबाट रिटायरमेन्ट लिइसकेपछि छोराछोरी सबैलाई आफ्नो सेट गरिसकेपछि अनि बिस्तारै घुमघाम देश दर्शन र ती कामहरू गरेर आफ्नो भावी जीवन, मैले करिब 20 वर्षको उमेर जागिरमा पुग्दाखेरि 58 वर्ष हुन्छ, त्योभन्दा पछाडिको अवधि चाहिँ पारिवारिक भेटघाट, घुमफिर र अन्य किताबहरू अध्ययन गर्ने, विभिन्न किसिमका मठ मन्दिर आदि इत्यादिमा घुमफिर गरेर
समय बिताउने भन्ने चाहिँ लक्ष्य राख्नु भएको छ। हुन्छ, यति बेला हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ, यो कुराकानीलाई यति टुङ्ग्याउनुपर्छ। कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको आगामी सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस्, धन्यवाद, नमस्कार।
हस्, धन्यवाद, नमस्कार।
आजको कार्यक्रम जीवनसाथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 7 अन्नपूर्ण चोक कृष्णपुर चितवनमा बस्नुहुने रेशम बाबु ढकाल र कमला कुमारी ढकालसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवनसाथीको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार ठिक यसै समयमा नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।